यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संक्रमणकालीन न्याय सम्बन्धी टीआरसी विधेयक संसदीय समितिबाट सर्वसम्मतिले पास। बेलायत सरकारबाट प्राप्त हुने करिब 13.8 करोड़ रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय। र नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको नेतृत्वको जिम्मेवारी। समाचार अब विस्तारमा। प्रतिनिधि सभा कानून न्याय तथा मानवाधिकार समितिले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सर्वसम्मतिले पास गरेको छ। समितिको आज बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मत पास गर्ने निर्णय गरेको हो। बैठकमा सहमति जुट्न नसकेको विषयमा राजनैतिक रूपमा गठन गरिएको तीन दलीय विधेयक सहजीकरण कार्यदलले जुटाएको सहमति अनुसार कानून मन्त्रालयले प्रस्ताव पेश गरेको थियो। प्रस्तावमाथिको छलफलपछि सभापति विमला सुवेदीले समितिको प्रतिवेदन सहित विधेयक सर्वसम्मतिले पास भएको घोषणा गर्नुभयो। सभापति सुवेदीले प्रतिनिधि सभाको अब बस्ने बैठकमा विधेयकको प्रतिवेदन पेश गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने जानकारी समेत गराउनुभयो। यसअघि विधेयकमाथिको छलफलमा सांसदहरूले विधेयक पीड़ितलाई न्याय दिने गरी आएको भन्दै यसलाई ढिला नगरी प्रतिनिधि सभाबाट पास गरेर अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले संक्रमणकालीन न्याय सम्बन्धी विषयमा जुटेको सहमतिले दिगो शान्तिका लागि सकारात्मक सन्देश दिएको र विधेयक पीड़ितलाई न्याय दिने गरी आएको बताउनुभयो। संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुट्न नसकेका विषयमा टुंगो लगाउन गठित कार्य दलले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेर बहादुर देउवा र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हिजो प्रतिवेदन बुझाएको थियो। कार्यदलले बुझाएको प्रतिवेदनमा मुख्य गरी चारवटा विषय, मानवाधिकारको गम्भीर उल्लंघनको परिभाषा, मेलमिलापको लागि स्वतन्त्र सहमति हुन नसकेका घटना, सशस्त्र द्वन्दमा जोड़िएका तथा प्रभावित व्यक्तिहरू र मृत्यु भएका, घाइते तथा अपाङ्गता भएका सुरक्षाकर्मी वा उनीहरूका परिवार र घटी सजायको माग दावी रहेका थिए। द्वन्दकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भन्ने विषय लामो समयदेखि विवादित रहँदै आएकोले समितिमा कुनै ठोस सहमति हुन सकेको थिएन। विधेयक सहजीकरण कार्यदलले मनसायपूर्वक अथवा स्वेच्छाचारीपूर्वक गरिएको हत्यालाई मानवाधिकारको गम्भीर उल्लंघनमा राख्ने सहमति जुटाएको थियो। सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब 13.8 करोड़ रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले विभिन्न परियोजनाका लागि बेलायत सरकारबाट प्राप्त हुने 77.3 मिलियन पाउण्ड स्टर्लिङ अर्थात करिब 13.8 करोड़ रूपियाँ बराबरको अनुदान सहायता सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले एसियाली विकास बैंकबाट प्रस्तावित 20 मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा 10 मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। यसै गरी राजस्व न्यायाधिकरण नेपालगंजको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश श्यामजी प्रधानलाई तोक्ने, श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डेलाई तोक्ने र प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढ़ुवा गर्ने निर्णय भएको संचार मन्त्री गुरूङले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव र कानून मन्त्रालयका सचिव फणेन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सचिव पदमा सरूवा गर्ने निर्णय गरेको छ। यस्तै रक्षा मन्त्रालयका सहसचिव आलोक चन्द्र श्रेष्ठ र नेपाल कानून आयोगका सहसचिव पारासुर ढुंगानालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गरी क्रमशः सत्य निरूपण तथा मेलमिलाप आयोग र नेपाल कानून आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई उड्डयन सुरक्षा सम्बन्धी नीति तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारस्थित समितिमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना सम्बन्धमा छलफल गर्न बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सम्बन्धित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संघीय संसदमा पेश गराउन सरकारलाई निर्देशन दिएको हो। समितिका सभापति राजकिशोर यादवले यसअघि भएका हवाई दुर्घटना सुरक्षा र नियमन सम्बन्धी सरकारद्वारा गठित छानबिन समिति एवं कार्यदल मार्फत पेश भएका अध्ययन प्रतिवेदन के कस्ता अवस्थामा छन् समितिलाई जानकारी गराउन निर्देशन दिनुभयो। समितिले नेपालको हवाई सुरक्षा र विद्यमान कानून र अन्तर्राष्ट्रिय अभ्यास कार्यान्वयन भए नभएको सम्बन्धमा 15 दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कार्यवाहीको सिफारिश गर्न विज्ञहरूको स्वतन्त्र टोली गठन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई निर्देशन दिएको छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उड्डयन क्षेत्रमा भएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै अन्तर्राष्ट्रिय समितिको सहयोग आवश्यक रहेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले 15 दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राखेर आजैदेखि तत्कालीन मध्यकालीन र दीर्घकालीन सुधारको पहल थालनी गरेको जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गैराती एक विज्ञप्ति जारी गर्दै अति जरूरी बाहेक सबै पूर्व निर्धारित कार्यक्रम स्थगन गरी आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै उहाँले त्यसका निम्ति आवश्यक कदम चाल्न मन्त्रालय र मातहतका निकायलाई परिचालन गर्ने पनि उल्लेख गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ। अध्यक्ष नेपालले गैराती एक विज्ञप्ति जारी गर्दै देशमा पछिल्लो समय हिमाली दृश्यावलोकन ढुवानी र उद्धारका लागि हेलिकप्टरको प्रयोग बढ़दो भए पनि उच्च पहाड़ी भूभागको मौसम पूर्वानुमानका लागि पर्याप्त पूर्वाधार र स्रोतको अभाव रहेकोले उड़ान चुनौतीपूर्ण हुने गरेको बताउनु भएको छ। उहाँले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन दुर्घटनाको जोखिम कम गर्न तथा देशको आकाशलाई सुरक्षित बनाउन सम्बन्धित निकायलाई गम्भीर हुन आग्रह पनि गर्नुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गर्न आग्रह गरेको छ। डेंगीको संक्रमण बढ़ेपछि हरेक शुक्रबार सरकारी तथा गैर सरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाई गर्नका साथै लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। मन्त्रालयले आआफ्ना कार्यालयमा डेंगी संक्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ। मन्त्रालयले सरकारी अस्पताललाई डेंगी संक्रमितको उपचार व्यवस्थापन मिलाउन आग्रह गर्दै अस्पताल परिसरमा डेंगी डेस्क स्थापना गरी सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ। सरकारले ओमान सरकारसँग काठमाण्डुमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ। परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गर्नुभएको हो। नेपाल ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले 21,000 भन्दा बढ़ी नेपाली ओमानमा कार्यरत रहेका बताउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न आवश्यक भएको बताउनुभयो। गत मंगलबार बागलुङको बडीगाड गाउँपालिका 10 आरूपाटामा खसेको पहिरोमा परि बेपत्ता भएका मध्ये थप एकजनाको शव फेला परेको छ। दुईजना अझै बेपत्ता छन्। पहिरोमा परि बेपत्ता भएकी 7-वर्षीय मधु बुढाको शव आज बिहान फेला परेको हो। 10-वर्षीय मनोज बुढा र 11-वर्षीय सुमन थापा अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ओभरसूट गरेको छ। फ्लाइट राडरका अनुसार बिहान 6:10 अवतरण गर्ने तालिका रहेको विमान ओभरसूट भएको 20 मिनट पछि अवतरण भएको थियो। मिस एप्रोच भएर उक्त विमानले ओभरसूट गरेको विमानस्थल कार्यालयले जनाएको छ। ऐतिहासिक एवं पर्यटकीय स्थलको रूपमा चिनिने मोरङको सुनवर्सी नगरपालिका एकमा रहेको कमल पोखरी संरक्षणको अभावमा ओझेलमा पर्न थालेको छ। आवश्यक बजेट तथा प्रचार प्रसारको अभावमा व्यवस्थित नहुँदा पोखरी ओझेलमा परेको हो। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
पूर्व पश्चिम राजमार्गको पथरी बजारदेखि 13 किलोमिटर दक्षिण शुक्रबारे केचना बजार क्षेत्रमा पर्ने सो पोखरीमा दुर्लभ सेतो कमलको फूल तथा विभिन्न प्रजातिका जलचर प्राणी साथै वनस्पति पाइन्छ। सयौं वर्ष पुरानो तथा स्थानीय पर्यटकहरूको रोजाइमा परेको पोखरीको संरक्षणमा ध्यान जानुपर्ने स्थानीय रत्नबहादुर श्रेष्ठको भनाइ छ।
अहिले ओझेलमा भइरहेको छ, अब यसलाई सरकारले चाहिँ हेर्नु पर्यो, बजेट मिलाएर यहाँनिर ल्याउनु पर्यो, यो सरकारले चाहिँ सबैले यस्तो छ भनेर पर्यटक पनि आउने, हामीले चाहिँ यो योजना बनाउनु पर्यो, अनि नै हाम्रो यहाँनिर विकास हुन्छ।
कोशी प्रदेश सरकारले पोखरीलाई थप व्यवस्थित गर्न गत आर्थिक वर्ष बजेट छुट्याएको थियो, तर त्यो बजेट प्राप्त नभएको र आगामी दिनमा गुरु योजना बनाएर यसलाई विकास गर्ने प्रदेश सरकारले लक्ष्य लिएको आन्तरिक मामिला तथा कानून मन्त्री लीला बल्लभ अधिकारीको भनाइ छ।
अत्यन्तै ऐतिहासिक कमल पोखरी हो, यसको संरक्षणको लागि गुरु योजना तयार गरेर वृहत यसलाई संरक्षण गर्नुपर्ने जरुरी छ। यो यहाँको ऐतिहासिक र आन्तरिक पर्यटक क्षेत्रको रूपमा यसलाई विकास गर्ने हामीले लक्ष्य लिएका छौँ। प्रदेशले अहिले 27 लाख अराउन्ड यसको संरक्षणको लागि बजेट विनियोजन गरेका छ, तर यो पर्याप्त छैन। अब क्रमशः हामी आगामी वर्षहरूबाट यसको विकासको लागि चाहिँ बजेट छुट्याउँदै जान्छ, यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा हामी विकास गर्दै जान्छ।
7 बिघा क्षेत्रफलमा पानीको भाग रहेको तथा धार्मिक महत्व समेत बोकेको सो पोखरीमा किराँत धर्मावलम्बीहरूले चण्डी पूर्णिमाका दिन चण्डी तथा साकेला नाच समेत गर्दै आएका छन्। सुनवर्षी नगरपालिकाका प्रमुख श्याम कुमार राजवंशीले बाह्य तथा आन्तरिक पर्यटक भित्राउने गरी स्थानीय र प्रदेश सरकारको बजेटबाट पोखरीलाई व्यवस्थित गर्न लागेको बताउनुभयो।
सुनवर्षी नगरपालिकाले यसलाई विकास गर्नको निम्ति प्रदेश सरकारबाट बजेट ल्याएको छौ, नगर र वाडाको पहलमा अब यसलाई पर्यटकीय क्षेत्रमा परिणत गर्ने बाह्य पर्यटक भित्राउने हाम्रो पहिलो उद्देश्य।
रंगेली पथरी सड़कको बीचमा पर्ने सो ठाउँमा अहिले मोरङ झापा तथा सुनसरी जिल्लाबाट आन्तरिक पर्यटकहरू पोखरी हेर्न तथा सिजनमा पिकनिक खान आउने गरेका छन्। त्यसकारण धार्मिक ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने यस्ता पोखरीको संरक्षण एवं प्रचार प्रसारमा ध्यान जानु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रहरीले 6 किलो 24 ग्राम अवैध लागू औषध कोकिन सहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ। कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इब्रस भल्टिर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको घोषणा गर्नुभएको छ। बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका 84 वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उहाँलाई अन्तरिम सरकारको जिम्मेवारी घोषणा गरिएको हो। यसैबीच बंगलादेशमा बन्न लागेको अन्तरिम सरकारका प्रमुखको जिम्मेवारी सम्हाल्नको लागि मोहम्मद युनुस राजधानी ढाका पुग्नु भएको छ। फ्रान्सको पेरिसबाट दुबई हुँदै उहाँ ढाका पुग्नु भएको हो। युनुसलाई बंगलादेशी सेनाका प्रमुख वाकर जमान, आन्दोलनको नेतृत्व गरेका विद्यार्थीहरू, सुरक्षा निकायका प्रमुख तथा अन्य उच्च सरकारी अधिकारीहरूले स्वागत गरेका थिए। अब मौसम। जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ। विभागले आज देशभर मनसूनी वायुको प्रभाव रहेको र मनसूनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाएको छ। हाल कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिकदेखि साधारण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा पनि भइरहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संक्रमणकालीन न्याय सम्बन्धी टीआरसी विधेयक संसदीय समितिबाट सर्वसम्मतिले पास। बेलायत सरकारबाट प्राप्त हुने करिब 13.8 करोड़ रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय। र नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको नेतृत्वको जिम्मेवारी। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।